आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, आज म तपाईँहरूलाई एक किसानको बारेमा कथा सुनाउनेछु। ल अब कथा सुरु गरौँ है त। प्रिय श्रोता, एक बिहान येशू आफ्नो घरबाट निस्कनुभयो र समुद्रको किनारमा गएर बस्नुभयो। त्यो समयमा समुद्र अति सुन्दर र शान्त देखिन्थ्यो अनि त्यो दृश्यले आत्माको लागि ताजा महसुस गराइरहेको थियो। यस्तो देखिन्थ्यो कि हालको दिनहरूमा उहाँ द्वन्द्वमा नै घुलमिली रहनुभएको थियो। हरेक समय कसै न कसैलाई सहायता गर्नुभयो, चाहे त्यो चङ्गाई किन नहोस्, त्यो क्षमादानै किन नहोस्, अथवा दुष्ट आत्माबाट मानिसलाई छुटकारा दिने काम नै किन नहोस्, अथवा धार्मिक अगुवाहरूसँग चुनौती नै किन नहोस्। कहिलेकाहीँ त अगुवाहरू सभामा निको पार्यो भनेर झोकिन्थे, अनि कहिलेकाहीँ पापीहरूलाई क्षमा दियो भनेर झोकिन्थे। अनि जब उहाँले आफ्नो शक्ति देखाएर दुष्ट आत्मालाई निकाल्नुभयो, तिनीहरूले उसले त शैतानको शक्तिले यो काम गर्यो भनेर भन्थे। अनि येशु बसिरहेको ठाउँमा समुद्र शान्त भएको देखिन्थ्यो र छालहरू आइरहेको थियो। उहाँ एक्लै बसिरहनु भएको थियो। जसै उज्यालो हुँदै गयो, मानिसहरू त्यहाँ आवत जावत गर्न थाले। अन्त्यमा त्यहाँ उहाँको वरिपरि एक ठूलो भिड नै जम्मा भयो। अनि येशूले थाहा पाउनुभयो कि तिनीहरूलाई शिक्षा दिन पिताको इच्छा थियो। तर जसै उहाँ सिकाउन लाग्नु भएको थियो, उहाँले थाहा गर्नुभयो कि तिनीहरूलाई नयाँ कुरा सिकाउनु पर्छ। केही महिना अघि मात्रै उहाँले परमेश्वरको राज्यको बारेमा बोल्नुभएको थियो। उहाँले यसबारेमा स्पष्ट पार्नुभएको थियो कि परमेश्वरको राज्य बन्धनबाट स्वतन्त्र गराउनलाई आएको थियो। अनि उहाँले दुष्ट आत्मा निकालेर पनि देखाउनुभयो। उहाँले परमेश्वरको राज्य दृष्टिबिनहरूलाई दृष्टि दिनलाई आएको थियो भनी बताउनुभयो र दृष्टिबिनलाई निको पारेर पनि देखाउनुभयो। उहाँले यो पनि बताउनुभयो कि परमेश्वरको राज्य बोझले लादिएकाहरूलाई स्वतन्त्र गर्नलाई, गरिबहरूलाई सुसमाचार सुनाउनलाई र परमेश्वरको कृपाको घोषणा गर्नलाई आएको थियो। मानिसहरू धेरै जसो येशूको पछितिर लागेका थिए, तर के तिनीहरूले साँच्चै नै परमेश्वरको राज्यको बारेमा बुझेका थिए त? के तिनीहरूले यो जानेका थिए कि येशूले के गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो? कसले वास्तवमा बुझेको थियो त? वास्तवमा को परमेश्वरको आत्माको कामले छुवाइएको थियो? त्यहाँ पत्ता लगाउन एउटै मात्र बाटो थियो, अनि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउने निर्णय गर्नुभयो। दृष्टान्त भनेको प्रत्येकको जीवनमा भएको घटनाक्रम थियो। मानिसहरू यस किसिमको उदाहरणबाट चिर परिचित हुने थिए र आफ्नो जीवनको घटनाक्रमलाई बुझ्ने थिए। त्यसपछि येशू एउटा ढुङ्गामाथि चढ्नुभयो र त्यस ढुङ्गाको मालिकलाई ढुङ्गा अलि पर समुद्रमा लैजान लगाउनुभयो अनि त्यहाँ त्यस ढुङ्गामाथि बस्नुभयो र भन्नुभयो, एउटा बिउ छर्ने बिउ छर्न निस्क्यो अनि उसले छर्दाखेरि केही बिउ बाटोतिर परे र चराचुरुङ्गीले आएर ती खाइदिए, केही बिउ ढुङ्गेनी जमिनमा परे जहाँ धेरै माटो थिएन र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे, जब घाम लाग्यो ती ओइलाए र जरा नभएकोले ती सुकिहाले, अरू चाहिँ काँडाहरूका बिचमा परे तर काँडाहरू बढेर आए र तिनलाई निसासी दिए, अरू बिउ असल जमिनमा परे र कुनैले 100, कुनैले 60, कुनैले 30 गुणा फल दिए। जसको कान छ त्यसले सुनोस्। प्रिय श्रोता, त्यसपछि येशू चुपचाप हुनुभयो र पर्खिरहनुभयो। उहाँले मानिसहरूले कस्तो किसिमको प्रतिक्रिया देख्नेछन् भनी हेर्न चाहनुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूलाई पनि हेर्नुभयो र तिनीहरूको मुहारले यो देखाउँदै थियो कि तिनीहरूले किन येशूले सबैलाई यस्तो प्रकारले सिकाउँदै हुनुहुन्थ्यो भनी बुझेनन्। उहाँले भिडहरूतिर हेर्नुभयो र तिनीहरूको अनुहारतिर खोजी गर्नुभयो अनि उहाँको हृदयमा एक प्रकारको ठूलो निराशा छायो, किनकि थोरैले मात्र बुझेका थिए। त्यसपछि फेरि येशूले भन्नुभयो, स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ रोप्यो, तर मानिसहरू सुतेका बेलामा उसको शत्रु आयो र गहुँका बीच बीचमा सामाहरू रोपेर गयो। जब बोट निस्केर त्यसका दाना लागे तब सामा पनि देखा पर्यो। घरका मालिकका कामदारहरूले आएर उसलाई भने, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ रोप्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो? घरका मालिकले तिनीहरूलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो। कमराहरूले उसलाई भने, के हामी गएर ती बटुलौँ? तर त्यसले भन्यो, त्यसो नगर, नत्र तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेली पठाउनेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। फसलको बेलामा कटनी गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखालेर जलाउनलाई भिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। त्यसपछि यसोले तिनीहरूलाई अर्को दृष्टान्त पनि भन्नुभयो। स्वर्गको राज्य रायोको दाना जस्तो हो, जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, त्यो सबै बिउहरूमा सानो हुन्छ, तर जब बढ्छ तब त्यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र रुख नै भइहाल्छ। आकाशका चरा चुरुङ्गीहरू आएर त्यसका हाँगामा गुण लगाउँछन्। अनि अन्तिममा यसुले भन्नुभयो, स्वर्गको राज्य खमिर जस्तो हो, जो एउटी स्त्रीले 25 किलोग्राम पिठोमा मिसाए र त्यो जम्मै खमिरले फुलेर ठिक नभएसम्म त्यसलाई एक ठाउँमा राखी। यसुले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। बिना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नु भएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो, म आफ्नो मुख दृष्टान्तमा खोल्नेछु र संसारको उत्पत्तिदेखि लुकाइराखेका कुराहरू म जाहेर गर्नेछु। जब उहाँ भिडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, प्रभु तपाईँ किन दृष्टान्तमा बोल्नुहुन्छ? अनि तिनीहरू वास्तवमा यसो भनिरहेका थिए, यसु यो चाहिँ तपाईँको सफलतापूर्ण शिक्षा थियो भने म ठान्दिन। दृष्टान्तहरू असल छन्, तर तपाईँले त्यस दृष्टान्तको मतलबको व्याख्या गर्नु भएन। तपाईँका नजिक भएकाहरूले साँचो अर्थ बुझे जस्तो मलाई लाग्दैन। अनि यसुले भन्नुभयो, मैले किन गरेँ सो यहाँ छ। परमेश्वरको राज्य एक रहस्य हो, यो चाहिँ मानिसहरू साधारण प्रकारले बुझ्नेछन् भने जस्तो होइन। किनभने हृदयको अन्धोपन र कठोरपन संसारमा पापले ल्यायो। त्यो चाहिँ सजिलै जान्नु पर्थ्यो अनि बुझ्नु पर्दथ्यो, जुन अहिले एक रहस्यमा अनि उखानमा छ। अनि त्यो उखानको अर्थ परमेश्वरले मात्रै प्रकट गर्न सक्नुहुन्छ। सबै मानिसहरू यहाँसम्म कि धार्मिक अगुवाहरूले पनि परमेश्वरको राज्यको बारेमा जानेका छौँ भनी ठान्दछन्, तर तिनीहरूले जान्दैनन्। अनि तिनीहरूको निम्ति परमेश्वरको राज्य एक रहस्य बनेर बस्नेछ, अनि परमेश्वरको राज्यको अर्थ पनि एक रहस्य नै हुनेछ। बुझ्न सक्ने विचार तिनीहरूलाई दिएको छैन, तर म तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य बुझ्न दिनेछु, किनभने तिनीहरूमा नभएको कुरा तिमीहरूमा छ। तिमीहरूसँग परमेश्वरको कुराहरूको हृदय छ, तिमीहरूसँग मेरो निम्ति हृदय छ। मैले इजरायलमा के गर्दैछु भन्ने हृदय तिमीहरूमा छ। अनि म तिमीहरूलाई भन्दछु कि जस्तो सुकै हृदय तिमीहरूमा भए पनि उहाँमा तिमीहरूलाई धेरै दिनेछ र प्रशस्त मात्रामा दिइनेछ। तर जससँग यस किसिमको हृदय छैन तिनीहरूलाई पनि धेरै धेरै नै दिएको थिएँ। मैले बिरामीलाई निको पारेँ, दृष्टिविहीनलाई दृष्टि दिएँ, मैले दुःख कष्ट र रोगहरू हटाइदिएँ, मैले दुष्ट आत्माबाट छुटकारा दिएँ, मैले तिनीहरूलाई प्रेम र क्षमादान देखाएँ। तर यदि तिनीहरू कहिल्यै आज्ञाकारितामा र विश्वासमा अनि परमेश्वरको राज्यको निम्ति त्यो हृदयमा हिँडेनन् भने परमेश्वरले सबै आशिषहरू लैजानुहुनेछ अनि तिनीहरूसँग केही पनि हुने छैन। अगमवक्ताले तिनीहरूको बारेमा पनि भन्दछन्। उहाँले भन्नुभयो, सुन्न त तिमीहरू सुन्छौ तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ तर कहिल्यै देख्दैनौ, किनकि मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूको कान बहिरा भएका छन् र तिनीहरूको आफ्ना आँखा बन्द गरेका छन्, नत्र त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिए। तर मानिसहरू अझ यही प्रकारका छन्। मैले असल थोक तिमीहरूको बारेमा भने, तिमीहरूका आँखा धन्यका हुन् किनकि तिनले देख्नेछन्, तिमीहरूका कान धन्यका हुन् किनकि तिनले सुन्नेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मीजनहरूले हेर्न उत्कट इच्छा गरेथे तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे तर सुनेनन्। बिउ छर्नेको दृष्टान्त सुन, जब कसैले राज्यको वचन सुन्छ र सो बुझ्दैन तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बिउ चाहिँ त्यही हो, ढुङ्गेनी जीवनमा छरिएको बिउ चाहिँ त्यही हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ, तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ। वचनको कारणले कष्ट कि सतावट परे आउने बित्तिकै त्यो पछि हट्छ। काँडाहरूमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्छ र साँच्चै फल फलाउँछ। त्यसले छरेको बिउबाट 100 गुणा, 60 गुणा र 30 गुणा फल फलाउँछ। प्रिय श्रोता, आज म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। यसुले के भनिरहनु भएको थियो? के तपाईँले बुझ्नुभयो? के तपाईँले दृष्टान्त बुझ्नुभयो? के तपाईँसँग हेर्नलाई आँखा र सुन्ने कान छ? के तपाईँले परमेश्वरको राज्यको बारेमा बुझ्नुभयो? अथवा कि तपाईँको हृदय बोधो भएको छ, अथवा कान सुन्न नसक्ने भएको छ, अथवा येशूको निम्ति तपाईँको आँखा बन्द भएको छ?
Thank you.
प्रिय श्रोता, परमेश्वरको राज्य एक बिउ छर्ने किसान जस्तै हो। साँच्चै नै यो किसिमको चित्रण बुझ्नलाई सजिलो छ, तर परमेश्वरको राज्य शक्तिशाली भएको जस्तो थियो, तर किसानहरू शक्तिशाली थिएनन्। परमेश्वरको राज्य एक शक्तिशाली तरवार लिएको योद्धा जस्तै थियो, न कि झोलामा बिउ लिएको एक किसान जस्तै। तर हामीले के महसुस गर्नुपर्छ भने, त्यो बिउ चाहिँ शक्तिशाली थियो। हरेक बिउ एउटा अर्को बिरुवा उत्पादन गर्ने क्षमताको थियो, ताकि धेरै बिउहरू उत्पादन हुन सकोस्। अनि परमेश्वरको राज्य एक असल सन्देश लिएर आएको छ, न कि शक्तिशाली सेनाहरूसहित। परमेश्वरको राज्य मानिसहरूको भित्री हृदयदेखि नै परिवर्तन गर्न आएको छ। प्रिय श्रोता, यसले यहाँ चार किसिमको हृदयहरूको चित्रण गर्नुभयो। पहिलो, उहाँले त्यो बिउको बारेमा बताउनुभयो जुन बाटोको छेउमा पर्यो। त्यो बाटो धेरै कठिन छ, त्यहाँ भएको फोहोरहरूले मानिसलाई बाटोमा हिँड्न मुस्किल पार्दछ। यति मात्र होइन, तर गाडीहरूलाई र जनावरहरूलाई पनि हिँड्न मुस्किल पर्दछ। जब बिउ जमिनमा पर्दछ, त्यो तब त्यो त्यहाँ रहिरहन्छ र केही पनि हुँदैन। त्यो केवल चराहरूको निम्ति चारो हुँदछ, अनि चराले त्यो टिपेर खान्छ। प्रिय श्रोता, कोही मानिसहरूको हृदय यस्तै कडा बाटोहरू जस्तो हुन्छ, अनि जब परमेश्वरको वचन तिनीहरूका आउँछ, त्यो सतहमा मात्र हुन्छ, केही पनि हुँदैन। मानिसहरू परमेश्वरको बारेमा सुन्छन्, अनि पूर्ण रूपमा तिनीहरू परमेश्वरको बारेमा भिन्दै प्रकारको हुन्छन्। परमेश्वरको राज्यको सन्देश तिनीहरू रुचाउँदैनन्, किनभने तिनीहरूको हृदय कठोर हुन आएको छ। अनि जब ख्रिस्टको सन्देश तिनीहरूको आउँछ, तब तिनीहरूको केही प्रतिक्रिया हुँदैन, अनि सैतान आउँछ र तिनीहरूबाट परमेश्वरको वचन टिपेर लैजान्छ। त्यस कारणले तिनीहरूसँग परमेश्वरको बारेमा कुनै प्रतिक्रिया नै हुँदैन। दोस्रो, यसुले त्यो बिउको बारेमा भन्नुभयो जुन ढुङ्गेनी जमिनमा पर्यो। त्यस किसिमको जमिन किसानको निम्ति एकदमै उपयुक्त हुँदैन, त्यो चट्टानमा खन्न पनि सकिँदैन, र एकदमै ढुङ्गेनी भएको कारणले कसैले पनि त्यहाँ केही रोप्न पनि मन गर्दैन। तर कहिलेकाहीँ त्यस्तै जमिनमा बिउ उम्रन्छ, तर त्यहाँ धेरै ढुङ्गा भएको कारणले बोटको जरा थोरै मात्र लागेको हुन्छ। त्यो जरा राम्ररी बढ्न पाउँदैन, त्यसपछि घाम लाग्छ र त्यसमा जीवन दिने पानी हराउँदछ र बोट ओइलाउँछ र मर्छ। प्रिय श्रोता, कोही मानिसहरू यस्तै किसिमका हृदय भएका छन्। त्यहाँ केही असल माटो पनि हुन्छ, तर तिनीहरूको हृदयमा ढुङ्गै ढुङ्गा हुन्छ। यस ढुङ्गाले सांसारिक थोकहरू देखाउँदछ, जसले मानिसलाई परमेश्वरको निम्ति भोक र तिर्खाबाट टाढा लाँदछ। तिनीहरू परमेश्वरको वचन सुन्ने बित्तिकै खुब उत्साहित हुन्छन्, तर जब तिनीहरू पुरा कथा सुन्छन्, जब तिनीहरूले येशूलाई पछ्याउन मूल्य चुकाउनु पर्छ भनी सुन्छन्, अनि जब सतावट अथवा कठिन परिस्थिति आउँछ, तब तिनीहरूले आफ्नो रुचि गुमाउँदछन्, अनि सानो बोट तिनीहरूको हृदयमा ओइलाउँदछ र मर्छ। तेस्रो, येशूले असल जमिनमा परेको बिउको बारेमा भन्नुभयो। तर असल जमिन भए पनि काँडै काँडा थियो। यस्तो किसिमको जमिन बिउ उमार्नलाई असल हुँदैन, अनि जब बिउ बढ्न खोज्दछ, तब काँडाले त्यसलाई बढ्न दिँदैन। कोही मानिसहरू यस्तै काँडे जमिनमा परेका बिउ जस्तै हृदय भएका हुन्छन्। येशूले भन्नुभयो, काँडे बिउ चाहिँ संसारको चिन्ता, फिक्री, धनी हुने सपना अनि अरू थोकहरू हुन्। के यी मध्ये कुनै एउटा तपाईँको हृदयमा छ? तपाईँले येशूका वचनहरू सुन्नु भएको छ, अनि उहाँले भन्नुभएको कुरा पनि मन पराउनुहुन्छ। तर जब तपाईँले आफ्नो जीवनमा चिन्ता, फिक्रीहरूको बारेमा सम्झनुहुन्छ, तपाईँ जान्नुहुन्न कि येशू पछ्याउनु असल विचार हो या होइन। तपाईँले येशूको वचन सुन्नुहुन्छ अनि मन पराउनुहुन्छ, तर जब तपाईँले धनले परमेश्वरको सेवा गर्न सक्नुहुन्न भनी सुन्नुहुन्छ, तब तपाईँले परमेश्वरलाई छाडेर धन कमाउनेतिर मन गर्नुहुन्छ। तपाईँले येशूले भन्नुभएको कुरा सुन्नुहुन्छ अनि मन पराउनु पनि हुन्छ, तर त्यहाँ तपाईँको जीवनमा अरू धेरै रुचि भएका कुराहरू छन्। अनि येशूले एकमात्र मालिक हुनुहुन्छ भनी भन्नुभएको छ। चिन्ता, धन, रुचि भएन, अरू थोकहरू अथवा येशू, तपाईँ कुन रोज्नुहुन्छ? अनि धेरै मानिसहरू आफ्ना चिन्ता अथवा धन दौलत रोज्दछन्, अनि येशूलाई पन्छाउने कोसिस गर्दछन्। तर तिनीहरूले यो जान्नेछन् कि यी सबै थोकहरूले मृत्यु निम्त्याउनेछ। प्रिय श्रोता, तर कोही मानिसहरू असल हृदयका हुन्छन्। तिनीहरू परमेश्वरको राज्यको सन्देशको निम्ति तयार रहन्छन्। तिनीहरू खुसी हृदयले परमेश्वरको वचन सुन्दछन्, अनि तिनीहरूले आफ्नो जीवनबाट अरू थोकहरू निकाल्दछन्, जस्तै कि ढुङ्गाहरू, काँडाहरू र येशूसँगको तिनीहरूको सम्बन्धलाई मलजल गर्दछन्, अनि बोट बढ्दछ र परमेश्वरको निम्ति प्रशस्त फल फलाउँदछ। तिनीहरूले अद्भुत तरिकाले 30 गुणा, 60 गुणा अनि 100 गुणा फल फलाउँदछन्। प्रिय श्रोता, के हाम्रो हृदय त्यस असल हृदयतिर फर्काउन सक्छौँ? आज हामीले यस प्रश्नको सामना गर्नै पर्छ। यदि तपाईँको हृदय परमप्रभुको वचन ग्रहण गर्नलाई तयार छैन भने तपाईँले परमेश्वरसँग त्यस किसिमको हृदय दिन माग्नै पर्छ। तपाईँले आफ्नो जीवनका ढुङ्गाहरू काँडाहरू निकालिदिन परमेश्वरसँग भन्नै पर्छ, जसले तपाईँलाई बाधा दिइरहेका छन् अनि परमेश्वरको राज्यको वचन सुन्नदेखि रोकिरहेका छन्। प्रिय श्रोता, येशूले अर्को एउटा रोप्ने दृष्टान्त भन्नुभयो। उहाँले गहुँ र सामाको दृष्टान्त भन्नुभयो। याद गर्नुहोस्, एउटा किसानले गहुँ रोप्यो र शत्रुले आएर त्यस्तै किसिमको सामा रोपिदियो, जुन सानो छँदा गहुँ जस्तो देखिन्छ, तर जब हुर्कँदै गयो तब किसानले गहुँको बीचमा सामा देख्दछ। त्यस नोकरहरूले त्यो सामालाई निकाल्न चाहन्छन्, तर किसानले भन्यो, होइन, यदि यसो गर्यो भने तिमीहरूले गहुँ पनि उखेल्नेछौ, कटनी तयार नहुन्जेलसम्म पर्ख, त्यसपछि त्यसलाई तिमीहरूले गहुँबाट छुट्याउनेछौ। अनि त्यहाँ येशूका वचन सुन्ने मानिसहरू र अहिले हामीहरू आज सुनिरहेकाहरू सबै परमेश्वरका राज्यमा छौँ, जुन परमेश्वरको बारी हो। अनि कोही चाहिँ परमेश्वरका हुन् र कोही चाहिँ शैतानका। तपाईँ कसतिर हुनुहुन्छ भने पक्का हुन आवश्यक छ। तपाईँ गहुँ हुनुहुन्छ भने पक्का गर्नु असल हो। अनि तपाईँ परमेश्वरको खेतका सामा हुनुहुन्न, जुन सबै जम्मा गरिनेछन्, आगो र गन्धकमा फालिनेछन्, तर गहुँ चाहिँ सदाको निम्ति परमेश्वरको उपस्थितिमा प्रवेश गर्नेछन्। प्रिय श्रोता, येशूले रायोको दानाको बारेमा पनि भन्नुभयो। एउटा रायोको दाना एकदमै सानो हुन्छ। जब मानिसहरू सानो कुराको बारेमा कुरा गर्न चाहन्छन् तब एउटा रायोको दानाको उदाहरण प्रयोग गर्दछन्। अनि येशूले भन्नुभयो कि परमेश्वरको राज्य एउटा रायोको दाना जस्तै थियो। एउटा रायोको दाना, वास्तवमा परमेश्वरको राज्य एउटा ठूलो जंगलको रुखसँग अथवा सबैभन्दा शक्तिशाली पहाडसँग तुलना गरेको हुनुपर्दथ्यो। तर किन येशूले परमेश्वरको राज्य रायोको दाना जस्तै हो भनी भन्नुभयो? येशूले यो भनिरहनु भएको थियो कि मानिसहरूले सानो सुरुवातबाट नै धोका खानु हुँदैन। अनि जब परमेश्वरको राज्य पहिले सेवकाईमा आयो, त्यो सानो नै देखिन्थ्यो। उहाँ सानो बालक जस्तै आउनुभयो। अनि जब उहाँले आफ्नो सेवकाई सुरु गर्नुभयो, उहाँले बप्तिस्मा लिएर सुरु गर्नुभयो र उजाड स्थानमा 40 दिन बेपत्ता हुनुभयो। त्यसपछि उहाँ मानिसहरूसँग कुराकानी गर्न सुरु गर्नुभयो। प्रिय श्रोता, तर येशूले हामीलाई यो भन्दै हुनुहुन्थ्यो कि यो सानो सुरुवातले हामीलाई मूर्ख नबनाओस्। उहाँले भन्नुभयो कि यो रायोको दाना बढेर ठूलो बोट हुनेछ, अनि त्यहाँ चराहरूले आफ्नो बुडहरू लगाउनेछन्। यो दृष्टान्तमा चराहरूले संसारको जातिहरूको चित्रण गर्दछन्। अनि येशूले यसो पनि भनिरहनु भएको थियो कि जाति जातिहरू आउनेछन् र घामबाट बस्नको लागि ओत पाउनेछन् र परमेश्वरको राज्यको छाया तिनीहरूमाथि पर्नेछ। उहाँले यस्तै मिल्ने परमेश्वरको राज्यको बारेमा अर्को दृष्टान्त पनि भन्नुभयो। जब एक स्त्रीले पिठोमा खमिर मिलाउँदछिन्, तपाईँले त्यो देख्न सक्नुहुन्न, तर त्यस खमिरले त्यस पिठोभित्र काम गरिरहेको हुन्छ। यस्तै प्रकारले परमेश्वरको राज्यले पनि काम गर्दैछ, जुन संसारमा लुकिएको छ अनि मानिसहरूको हृदयभित्र पनि काम गर्दैछ। अनि जसरी त्यो पिठोलाई खमिरले फुलाइदिन्छ, त्यसरी नै एक दिन सारा संसार येशूको राज्यको महिमासँगै खडा हुनेछ। प्रिय श्रोता मित्र, तपाईँको बारेमा के नि त? के तपाईँ निरुत्साहित हुनुभएको छ? किनभने संसारमा अथवा तपाईँको आफ्नै जीवनमा केही नभइरहेको जस्तो देखिन्छ। के यस्तो देखिन्छ कि शैतानको शक्ति विजय भइरहेको छ? धोकामा नपर्नुहोस्। परमेश्वरको राज्य अहिले पनि छ र काम गर्दैछ। एक दिन परमेश्वरको राज्यको सानो दाना संसारको सबैभन्दा ठूलो बोट हुनेछ। एक दिन परमेश्वरको राज्यको खमिर पिठोको सारा भागमा फैलिनेछ। येशूले त्यस दिनमा अरू दिनमा भन्दा धेरै दृष्टान्तहरूमा बताउनु भयो। प्रिय मित्र, यस वचनसँगै येशूले त्यस दिनमा अरू दिनहरूमा भन्दा धेरै दृष्टान्तहरूमा बताउनु भयो। स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गार्डन जस्तो हो, जो एक मानिसले भेट्टाएर लुकाइराख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्दछ र त्यो खेत किन्छ। फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। प्रिय श्रोता, यहाँ येशूले के भन्दै हुनुहुन्छ? उहाँले यो भन्दै हुनुहुन्छ कि स्वर्गको राज्य एक बहुमूल्य धन जस्तै हो, जो कुनै पनि व्यक्तिले पाउन सक्छ। यो खेतमा भएको गार्डन जस्तै हो, जुन यो तपाईसँग भएको भन्दा बहुमूल्य छ। यो एउटा लुकाइएको मोती जस्तै हो जुन एउटा व्यापारीले पत्ता लगाउँदछ र कसैले पनि त्यसको मूल्य थाहा पाउँदैन, तर त्यो व्यापारीले थाहा पाउँछ र आफ्ना सबै थोक बेचेर त्यो मोती किन्दछ। प्रिय श्रोता, परमेश्वरको राज्य संसारमा भएको सबैभन्दा बहुमूल्य धन हो। के तपाईँले आफ्नो सबै थोक दिनुहुनेछ र उहाँको राज्य र उहाँलाई आफ्नो हृदय पनि दिनुहुनेछ? आज के तपाईँसँग हेर्ने आँखा र सुन्ने कानहरू छन्, अथवा तपाईँसँग कठोर हृदय छ? जसको कान छ त्यसले सुन्नुहोस्। प्रिय श्रोता, आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारमा धेरै धेरै आशिष दिनुभएको होस्। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 9815504664, 9815504664, इमेल ठेगाना यस प्रकार छ: suschilaprabjan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।